यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीड़ितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत घटनामा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले घटनाबाट प्रभावित परिवारको पीड़ा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान शुरू भइसकेको र दोषीमाथि कानून अनुसार कार्यवाही हुने स्पष्ट पार्नुभयो। सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैमा आह्वान समेत गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभएको छ, फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनुहोला। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला। सुरक्षित र समयमित भएर बसौं, एकअर्कालाई प्रेम र सम्मान गरौं, सामाजिक सद्भाव कायम राखौं। मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसूरदारलाई कार्यवाही गर्दै पीड़ितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथाशक्ति चाँडो गर्नेछ। सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीड़ितलाई न्याय दिलाउनु र दोषीलाई कानूनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। सुनसरीको देवानगंजमा दुई समूहबीच उत्पन्न तनाव थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार हिजो बेलुका 8 बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको छ। आदेश स्थानीय प्रशासन ऐन 2028 दफा 6 बमोजिम जारी गरिएको प्रशासनले जनाएको छ। कर्फ्यू लागू भएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुनसरी घटना लगायतका विषयमा छलफल गर्न आज बिहान 8 बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सिंहदरबार स्थित लेखा समितिको बैठक कक्षमा बिहान बैठक हुनेछ। बैठकमा संसदमा रहेका सबै दल सहित उपेन्द्र यादव, महन्त ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपीलको आवश्यकता बोध भएकाले छलफल आयोजना गरिएको बताउनुभयो। सभामुख डोलप्रसाद आर्यालले प्रतिनिधि सभाका विभिन्न राजनैतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा हिजो छलफल गर्नुभएको छ। छलफलमा आगामी साउन 14 गतेदेखि शुरू हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संसदीय सुनवाई समितिले हिजो निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरूप्रसाद वाग्ले र डा राजीव सुब्बाको सुनवाई गरेको छ। समितिको हिजो बसेको बैठकले प्रस्तावित निर्वाचन आयुक्तहरू वाग्ले र डा सुब्बाको छुट्टा छुट्टै सुनवाई गरेको हो। प्रस्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताउनुभयो। त्यस्तै प्रस्तावित निर्वाचन आयुक्त डा सुब्बाले संविधान र कानूनको पूर्ण पालना गर्दै तथ्य, प्रमाण र विधिको शासनका आधारमा निर्णय गरेर अघि बढ़ने बताउनुभयो। संसदीय सुनवाई समितिमा अवधारणा प्रस्तुत गर्दै उहाँले सुरक्षित र उत्तरदायी डिजिटल रूपान्तरणमा निरन्तर काम गर्ने उल्लेख गर्नुभयो। समितिले आज प्रमुख निर्वाचन आयुक्तमा सिफारिश हुनुभएका मानबहादुर कार्कीको संसदीय सुनवाई गर्ने समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सभा दलका नेता मंगलबहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधान बमोजिम साईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि हिजै नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगी नेता साईले मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको थियो। मुख्यमन्त्रीमा नियुक्त साईको शपथ ग्रहण आज हुने कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उता लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनु भएको हो। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ़ जिल्लामा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरी त्यहाँको एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशन धार्चुलाले आज बिहान 6 बजेदेखि भोलि अपरान्ह 6 बजेसम्म सिल्ट सफाईका लागि बाँध खोल्ने जानकारी दिएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभयो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन पनि निर्देशन दिएको उहाँले उल्लेख गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरूमा श्रेष्ठले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको छ। यसैबीच नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शोक सन्देश मार्फत स्वर्गीय श्रेष्ठप्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। नेपाली कंग्रेसका वरिष्ठ नेता श्रेष्ठको 79 वर्षको उमेरमा हिजो निधन भएको हो। उहाँको जावलाखेली स्थित हेलियस हस्पिटलमा उपचारका क्रममा निधन भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव आज पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धांजलिका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने पार्टी कार्यालयले जनाएको छ। विभिन्न राजनैतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको समस्यालाई वार्ता सम्वाद र सहमति मार्फत समाधान खोज्न अपील गरेको छ। वीरगंज स्थित नेपाली कंग्रेसको पार्टी कार्यालयमा हिजो बसेको सर्वदलीय बैठकले आन्दोलन र प्रदर्शन भन्दा पनि सम्बन्धित पक्षबीच समन्वय र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका हुन्। नारायणी अस्पतालका 71 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गरेका थिए। आक्रमणका कारण डाक्टर राम गम्भीर घाइते भएपछि विरोधमा उत्रिएका 71 जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन्। शनिबारदेखि अस्पतालका सम्पूर्ण सेवा ठप्प रहेको छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यस्तो आग्रह गर्नुभएको हो। उहाँले हिजो विज्ञप्ति प्रकाशन गर्दै स्वास्थ्य सेवाको संवेदनशीलता चिकित्सक पेशाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई आग्रह मन्त्रालयले अपील गरेको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 संशोधनको प्रक्रिया अघि बढ़ाउँदै प्रस्तावित विधेयकको मसौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै मन्त्रालयद्वारा संचालित सुझाव पोर्टल मार्फत प्रकाशन भएको मितिले 7 दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयका अनुसार विधेयकलाई थप समावेशी, प्रभावकारी र व्यवहारिक बनाउन नागरिक तथा सरकारवाला पक्षको सहभागितासहित सुझाव संकलन गर्न लागि हो। पहिरोमा परि लमजुङको मध्य नेपाल नगरपालिका 7 भाट बेसीमा 2 जनाको मृत्यु भएको छ। हिजो गएको पहिरोले घर पुरिएर मध्य नेपाल 7 भाट बेसीका टिकबहादुर विक र उनकी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोरलेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो। र आषाढ शुक्ल पूर्णिमाका दिन आज अन्धारोबाट उज्यालो तर्फको यात्रामा अघि बढ़ाउन प्रेरित गर्ने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रू भन्नाले प्रकाश बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको पाइन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरू भनिन्छ। यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसको वर्णन समेत गरिएको छ। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।